الحمد لله والصلاة والسلام على أهلها خاندان دار بسمل کے ضرور لیجیے گا
اللهم صل على محمد وآل محمد.
سب سے پہلے جو روٹین روش ہے کہ میں خوشی کا اظہار کیا کرتا ہوں اتنے سارے ساتھیوں کو دیکھ کر, جوانوں کو دیکھ کر کیف کی کیفیت محسوس کر رہا ہوں. وہ بھی ملک بھر سے نمائندگی ہے الحمد للہ, اور اس میں بھی ایسو کے ذمہ داران سب کے وہ موجود ہیں, میں خان صاحب بھی موجود ہیں, اور خواہش تھی کہ کچھ دیر بخاری صاحب سے بھی استفادہ ہو, تو میں کوشش کروں گا کہ مختصر بات مکمل کرنے کی کوشش کروں گا لیکن مختصر بات کروں, لیکن یہ اختصار بھی لگ بھگ پونے گھنٹے کی بات ہو, تو اس کے ساتھ خالی صاحب کو آدھے گھنٹے دل کی دو گھنٹے شفٹ ہے. خاندان ادارہ پہ دور بھیجیے گا. خواہش یہ ہے کہ یہ چند منٹ جو آپ کے ساتھ ہیں اس میں رسمی گفتگو نہ ہو, آپ کے ساتھ کوئی باقاعدہ طور پر ایک منصوبے کی بات ہو, باقاعدہ آپ میں سے کچھ افراد تیار ہوں کہ جو ملت کی منصوبے کے لیے اپنے آپ کو آمادہ رکھیں, یعنی بھاری کاموں کے لیے آمادہ رکھیں, تو اس کے متعلق اس کے چند مراحل اور وہ چند باتیں آپ سے کرنی ہے جو قابل عمل ہوں, اور آپ لوگ بھی آمادہ رہیے, میں بھی انشاءاللہ آمادہ, باقی بھی نظر انشاءاللہ تعاون کرے گی. اس سلسلے میں جو موضوع رکھا ہے وہ آپ لوگوں نے بھی سن لیا کہ غیبت امام زمانہ میں ہماری ذمہ داریاں, تو یہ آپ کو معلوم ہے کہ یہ جب سے غیبت ہوئی ہے اس وقت سے یہ موضوع بیان ہو رہا ہے, اور موضوع بہت تفصیلی ہے, میں صرف چند نکات جو ہیں وہی آپ کے سامنے عرض کرنا, وہ بھی جو ہم عملاً کر سکتے ہیں, جو ہمیں عملاً کرنا چاہیے ترجیحات کی بنا پر. ویسے ذمہ داریاں خیر ہیں بہت زیادہ ہیں, اس میں اس کو میں چند مراحل میں پہلے اسی موضوع کو تھوڑا سا کھولتا ہوں, پھر اس کے بعد جو عملی کام ہمیں کرنے چاہیے کرنے ہیں وہ گزارش کروں گا آپ سے, اور جو لوگ آمادہ ہوں گے وہ پھر بعد کے کسی وقت میں بیٹھ جائیں گے, اور اس کی عملی تدبیر جزیات کے ساتھ اس کو پورا پروگرام مائکرو میں نچا کے ان شاء اللہ پھر اسے ترتیب دیں گے. اس میں سب سے پہلے تو یہ دیکھنا چاہیے, اور یہ دیکھا جاتا ہے کہ ہم جب یہ کہہ رہے ہیں کہ غیبت امام میں ہماری ذمہ داریاں, تو ایک کلی ذمہ داریاں ہو سکتی ہیں, مجموعی طور پر ہمیں کیا کرنا چاہیے. ایک دفعہ یہ ہے کہ انسان اپنے آپ کو تیار کرتا ہے کہ مجھے اس فیلڈ میں یہ کرنا ہے, دو ہے نا, ایک سادہ سا ہے ہمیں کیا کرنا چاہیے, اس میں سادہ سادہ ہے سب, ہمیں دعائیں امام زبان پڑھنی چاہیے, ہمیں دعائیں کرنی چاہیے امام کے لیے, زمین سازی کرنی چاہیے, سب آمادہ ہونا چاہیے ہم سب کو, اور اپنے آپ کو نیک بنانا چاہیے, اپنے آپ کو پڑھا لکھا بنانا چاہیے, اپنے آپ کو بہت آئی ایس او کے ساتھ بڑا مضبوط رکھنا چاہیے, اور ہمیں سب کو منظم ہو کے کام کرنا چاہیے. یہ کھلی ذمہ داری ہے کہ ہمیں اس طرح سے کام کرنا ہے. ایک یہ, ایک دفعہ یہ ہے, فرض کیجئے کہ معلوم ہے مجھے جج والا کام کرنا ہے, تو یہ ظاہر ہے کہ مجھے پہلے جج بننا ہے, تو نہیں ہو سکتا ہم دعا کریں کہ یا اللہ ہم پاکستان کے معاشرے میں عدالت کے نظام میں میں بہترین کردار ادا کروں ایک اچھے جج کے طور پر, تو جج بنوں گا تو پھر ہوگا نا, وہ خاص تیاری کی ضرورت ہے. اگر وہ خاص کام کرنا ہے تو پھر خاص تیاری کی ضرورت ہے. ایک ہے عمومی تیاری, ایک ہے خصوصی تیاری, یعنی تیاری دو طرح کی ہویا ہوتی ہے, ایک عمومی تیاری ہے اور ایک خصوصی تیاری ہے. عمومی تیاری بھی ہمیں کرنی ہے اور ہمیں خصوصی تیاری بھی کرنی ہے. عمومی تیاری میں بیشتر ہمیں آشنائی کی ضرورت ہونی چاہیے, معرفت ہونی چاہیے, آگاہی ہونی چاہیے کہ یہ عمومی تیاری ہے، اس کو ہمیں انجام دینا ہے۔ خصوصی تیاری کے لیے کسی چیز کا انتخاب ضروری ہے، اور پھر اس انتخاب کی خصوصی تیاری ضروری ہے، پھر اس اعتبار سے پھر ہمیں اپنی ذمہ داریوں کا تعین اسی خصوصی فیلڈ میں پھر ہمیں وہ کرنا ہے انشاءاللہ۔ میری یہ خواہش ہے کہ عمومی تیاری جو ہے اس پہ بھی کچھ بات ضرور ہو جائے، لیکن جو خصوصی تیاری ہے وہ اسی لیے عرض کر رہا تھا کہ اگر کچھ لوگ آمادہ ہو جاتے ہیں کہ ہم کسی خاص فیلڈ میں کام کرتے ہیں، خاص پوری زندگی وقف کرتے ہیں اس کے لیے، آمادہ ہیں، تو وہ پھر باقی کاموں کی نسبت اسے ترجیح دینی پڑے گی۔ یہ خصوصی کام جو کرنا ہے، خصوصی تیاری ہے، خصوصی کام ہے، پھر اسے یہ پہلا کام ہوگا، اس کے ساتھ میں پھر بہت سارے کام ہوں گے۔ لیکن اگر ہمیں عمومی تیاری کرنی ہے تو پھر ٹھیک ہے، پر مجھے عمومی تیاری کرنی ہے تو پھر ہمارے جو اپنے کام ہیں، امور ہیں، وہ انجام دیتے رہیں، اس کے ساتھ ساتھ عمومی تیاری بھی ہوتی رہے گی۔ اسی طرح سے آپ ڈاکٹر انجینئر بن کے اور اپنے کام بھی انجام دیتے رہیں گے، اور ساتھ ساتھ عمومی تیاری بھی ہوتی رہے گی، عمومی ذمہ داریاں بھی ادا ہوتی رہیں گی۔ عمومی سطح پہ ایسا مناسب ہے اور ممکن ہے، لیکن اگر کوئی خصوصی کام کرنا ہے تو اس کے لیے پھر خصوصی تیاری کی ضرورت ہے۔ تو یہ دو چیزوں میں پہلے توجہ دلا کے پھر میں انشاءاللہ اپنی بات کو باقاعدہ طور پر آغاز یہ ابتدائی مقدماتی جملے تھے، خاندان ادارہ پہ ضرور بھیجیے گا۔ اگر یہ مقدمہ جو ابتدائیہ تھا یہ واضح ہو گیا ہے انہیں لفظوں میں، تو پھر میں باقاعدہ طور پر آگے بڑھنا چاہوں گا، نہیں ہوا تو آپ لوگ آپ میں سے کوئی اس کے متعلق بات کرنا چاہے تو وہ کر لیں، آخر میں بھی چند منٹ سوال کے لیے ہوں گے۔ میں ایک دفعہ پھر دوہرا ہوں کہ کسی چیز کے لیے بھی عمومی تیاری اور عمومی ذمہ داری ہوتی ہے اسی تیاری کے مطابق، اور ایک دفعہ آپ کو خصوصی کام کرنا ہو تو خصوصی تیاری اور خصوصی ذمہ داری انجام پاتی ہے، ہمیں ان دونوں کا جائزہ لینا ہے کہ عمومی طور پر جو عام ذمہ داریاں ہیں وہ ہماری کیا، آیا کوئی اس قابل ہیں کہ ہم کو خصوصی ذمہ داری اپنے لیے چھل لے امام کے عالمی انقلاب کی زمینہ سازی کے لیے، یا ہم اس قابل نہیں ہیں، ہم وہی عمومی طور پر جو کام ہوتے ہیں وہی ہم کریں، خصوصی طور پر یہ کام ہمارے بس کی نہیں ہے بات، کیونکہ امام کا انقلاب بہت بڑا انقلاب ہے، عالمی انقلاب ہے، پورے انبیاء کی وراثت ان کے پاس ہے، پورے علوم کی وراثت ہے، کربلا کی وراثت ان کے پاس ہے، سارے آئمہ کی وراثت ہے، بہت بڑی شخصیت ہے اور بہت بڑی ذمہ داریاں ہیں، لہذا ہم عمومی ذمہ داریاں بھی ادا کر لیں تو یہ بھی بہت ہے، ہم پہلے وہ سمجھ لیں، ابھی خصوصی ذمہ داریوں کو بڑے لوگوں پہ ڈالتے ہیں، ہم لوگ نہیں کر پاتے یا نہیں کر پائیں گے۔ یہ ضروری ہے کہ ہم ادراک رکھیں اس بات کا کہ کچھ عمومی ذمہ داریاں اور کچھ خصوصی ذمہ داریاں۔ اس میں جو ذمہ داریوں کو سمجھنے کے مراحل ہیں، اس میں پہلا مرحلہ ہماری جو بھی ذمہ داری کوئی لگائے گا، فرضاً ابھی میں یا کھڑا ہوں آپ کے سامنے، آپ نے موضوع دیا، آپ کے مسئولین نے موضوع دیا کہ ہمیں عمومی ہمیں ذمہ داریاں دکھ رہی ہیں، اس دور میں ہماری کیا ذمہ داریاں بنتی ہیں، اگر انہوں نے دیا ہے تو ایک اعتماد کیا ہے، اعتماد کر کے ہی ذمہ لگا دیا۔ اسی طرح سے ہم یہ دیکھیں کہ یہ ذمہ داریاں جو فرض کر میں بھی کہوں گا تو میرا کوئی پیچھے بیس ہے، کوئی بنیاد ہے، کوئی منبع ہے کہ میں اپنے ذوق پر آپ سے کہوں کہ میری یہ ترجیحات ہیں ذاتی، میں یوں سمجھ رہا ہوں خود سے، تو وہ آپ کے لیے ظاہر حجت نہیں قرار پاتے کہ میں اپنے طور پر جو بات مجھے سمجھ میں آئی ہے بغیر اس کے کہ کوئی وہ منبع ہو جو خود امام نے ہی اس کی وضاحت کی ہو، یا وہ منبع کے جو سلسلہ امامت نے بیان کیا ہو، وہ منبع کے جو خود رسالت نے خود اللہ نے متعین کیا ہو، وہ اگر وہ منبع اس سے ذمہ داری متعین ہو چاہے عمومی چاہے خصوصی، تو وہ اتنے میرا ذوق آپ کا ذوق, آپ کی خواہش میری خواہش, میری دید آپ کی دید, اس سے منہا کر کے اس سے ہٹ کے وہ نقصان پہنچا دی. اس میں جو پہلا مرحلہ ہے وہ یہ کہ اس ذمہ داریوں کو متعین کرنے میں, یا جو میں نے کہا کچھ خصوصی جو باتیں ہیں جو ذمہ داریوں کے ذہن میں آئیں گی, اس کے لیے ضروری ہے کہ ہم اپنا پہلا منبع جو ہے اسے جانیں, سمجھیں, اس پہ غور و فکر کریں, اسے استعمال میں لائیں. تو اس میں جو پہلی بات میں کرنا چاہوں گا وہ یہ کہ عام طور پہ جو رائج ہے وہ یہی ہے کہ کوئی عالم آئے اور وہ ذمہ داریاں بیان کریں. کیا اس ہو کہ کچھ سینئر آئے اور ذمہ داریاں بیان کریں, خود سامعین ان منابع کو ان جگہوں کو خود نہ دیکھیں یا خود نہیں دیکھتے عام طور پہ, یہ بہت خطرناک ہے. اور میں اپنی طرف سے نہیں اسی منبع کی طرف سے کہوں گا کہ بہت خطرناک ہے. جیسے قرآن نے کہا ہے کہ ایک منبع میں پورے دین کو سمجھنے کا, پوری کائنات کو سمجھنے کا ایک منبع میں وحی الہی اور کامل وحی الہی قرآن مجید ہے. تو قرآن مجید بتاتا ہے کہ اگر مجھے استعمال نہ کیا, عام لوگوں نے مجھے استعمال نہ کیا, مجھ منبع سے استفادہ نہ کیا, تو اس کا خمیازہ بڑا بھگتنا پڑے گا. کافی نہیں ہے کہ کسی عالم کی بات انسان سن کے اور پھر خود قرآن و سنت اور جو منابع ہیں ان کی طرف رجوع نہ کریں, یہ کافی نہیں ہے. پہلی بات یہ گزارش کرنا چاہوں گا کہ جہاں میرے بتانا مومن بن جائے گا لیکن اصل میں وہی منابع بتائیں گے آپ کو کہ جن سے مجھے استفادہ کرنا ہے, آپ کو بھی اس کا استعمال کرنا ہے. کیونکہ ایک استعمال ہے تخصص کا, کسی بڑی سطح پر مثلا ہو سکتا ہے امام خمینی اس کو استعمال کریں, اگر ہے پر استعمال کریں, لیکن ایک قرآن کا استعمال, نہج البلاغہ کا استعمال, صحیفہ کا استعمال, عقل کا استعمال, یہ اللہ نے نظام اجتہاد بنا کہ ہماری عقل کو معاف تو نہیں کر دیا کہ تمہیں کچھ نہیں سوچنا. نہیں, نظام اجتہاد اس کا متقاضی نہیں ہے کہ ہم اپنی عقل کو استعمال نہ کریں, انسانی تجربات نہ ہوں, غور و فکر نہ کریں, اس کی تو کوئی نہیں, بلکہ خود وہی منبع کہے گا کہ ایک منبع میں ہوں, ایک منبع غور و فکر ہے, ایک منبع عقل کا استعمال ہے. اگر آپ کو وہی منبع بھی کہے گا جس پر ہم سب متفق ہیں, وہ منبع کہے گا یجعل الرجس علی الذین لا یعقلون, وہ منبع کہے گا, وہ قرآن کہہ رہا ہے کہ جس نے عقل کو استعمال نہ کیا ہم نے ان کے لیے نجاست رکھ دی ہے. ان کی اگر جو قرآن کو استعمال نہیں کرے گا, عقل کو استعمال نہیں کرے گا, حدیث کو استعمال نہیں کرے گا, ان منابع کو استعمال نہیں کرے گا, تو اس کا فطری تقاضا یہ ہے کہ اس کے حصے میں نجاست آئے گی. وہ اسی منبع کا کہنا ہے کہ جس کو جو اشتہار ہمیں اس سے فارغ نہیں کرتا, وہ قرآن مجید سے, حدیث سے, عقل سے, فطرت سے. تو پہلی گزارش کیا ہے کہ ہمیں صرف کسی کی تقریر پر اتفاق نہیں کرنا, اس پہ ہمیں سارا بھروسہ نہیں کرنا, بلکہ وہ سبب بن جائے کہ ہم خود اس منبع کو دیکھیں, عقل کے منبع کو خود استعمال کرنا جانیں کہ عقل کے منبع کو ہمیں کیسے استعمال کرنا ہے, ذمہ داریوں کو سمجھنے میں, قرآن کے منبع کو ہمیں کیسے استعمال کرنا ہے اسی ذمہ داریوں کو سمجھنے میں, حدیث کو, نہج البلاغہ کو, صحیفہ کاملہ کو, معصومین کے فرامین کو, رہبر مذہب کے خطابات کو, امام خمینی کی رہنمائی کو ہمیں کیسے استعمال کرنا ہے. اور پھر جو ذمہ داری سمجھ آئے, مجھے ایک ذمہ داری سمجھ آ جائے تو اسے میں پریکٹیکلی کروں. اس کی جو میں مثال دیا کرتا ہوں, فرض کریں میں 100 سیمینار کروں اہمیت تعلیم پر, لیکن کوئی عملی قدم نہ اٹھاؤں اس کے بعد, پھر اس کے بعد 100 اور سیمینار کروں اہمیت تعلیم پر, پھر اس کے بعد 100 سیمینار مزید کروں, لوگوں سے خطابات کروں کہ تعلیم کی یہ اہمیت ہے, جب تک میں جتنی ہمیں ذمہ داری اس اہمیت سے سمجھ جائے اس کے لیے پریکٹیکلی قدم نہیں اٹھاؤں گا, تو یہ سیمینار میرے, یہ تقریریں میری نظام معاشرے میں نہیں پیش کر سکتی. ज्यादा जरूरी है कि जहां कदम उठाना वहां कदम उठाए जाए। पहला क्या है कि हम उन मनाबे को खुद भी इस्तेमाल करें जिस मनाबे ने मंबा ने कहा है कि मुझे इस्तेमाल करो, और अगर मुझे इस्तेमाल ना किया तो नुकसान में रहूंगी। इसके लिए जो खुद कुरान ने जो कहा है, पहले जो मैंने बताया कुरान मंबा ने अकल के इस्तेमाल की, जो नहीं करते मुजम्मत की है। सूरह यूनुस की आयत नंबर 100 है जो मैंने ये आयत पढ़ी, के अल्लाह ने उनके हिस्से में नजासत रख दी है कि जो आंखों को इस्तेमाल नहीं करते। सादा सादा कुरान क्या कहना चाहता है, कुरान हमारा एक बड़ा मंबा कहना चाहता है कि मेरे अलावा और भी मनाबे हैं, उनमें से एक आकल है, उसको इस्तेमाल करो, चाहे तो वो अपनी जिम्मेदारियां समझने में हो, चाहे वो जिम्मेदारियां आर्जी और जिम्मेदारियां अमूमी हो, चाहे वो जिम्मेदारियां खसूसी हो, अकल को इस्तेमाल करो। अपने लिए भी उसने कहा अबला ये तदब्बरुन अल कुरान अम अला कुलूबिन अक्फालुहा, ताकि इन्हें क्या हो गया है कि ये कुरान में तदब्बुर नहीं करते, या इनके अकलों पर ताले चढ़ गए हैं। अल्प से मुराद शऊर है, यानी बेशऊरी की इंतहा है कि कुरान को इस्तेमाल नहीं करते, कुरान में तदब्बुर नहीं करते, मुसलसल उसमें गौर फिक्र नहीं करते। तो लिहाजा उसने खुद उसी मंबाने में तवज्जो दिलाई है। तो ये पहला मरहला था कि हमें तकलीद या उलमा पर एतमाद ये इजाजत नहीं देता कि हम इन ज़राए को खुद इस्तेमाल न करें, हम अपनी सतह पर इनको इस्तेमाल करें, इन्हें समझने की कोशिश करें। उसके बाद जब ये मंबा भी होगा, तवज्जो दिलाने वाले उलमा भी होंगे और खुद वो मंबा भी हाथ में होगा, तो फिर जिम्मेदारियों को समझना, और जो बात समझ में आ गई वो मैं उसी एक तीसरा मंबा है उसी से मैं आपको बता देता हूँ कि उस तीसरे मंबा ने हमारे लिए क्या पैगाम छोड़ा है। हजरत इमाम जाफर सादिक अलैहिस्सलाम ये हदीस उसूल काफी के मुकदमे में भी है और बहुत सारी और जगहों पर भी है, तो जो लोग आमादा होंगे बजाय इसके कि पूछे कि ये कहाँ है, जो आमादा है कि जब भी कोई हदीस उन्होंने सुनी और वो खुद मालूम कर सके कि कहाँ है, जरूरत नहीं है कि वो पूछे, उनको कुछ बता दिया जाए और उसके बाद वो खुद ढूंढ ले कि ये हदीस कहाँ पर है, बजाय ये आयत कहाँ पर है, ये ज्यादा मुफीद है ना, बजाय इसके कि हर बात आप पूछे कि ये कहाँ पर है। वो जो कहा था ना कुछ अफराद तैयार हों कि जो खसूसी कुछ काम करें, तो ताकि हम अपनी जिम्मेदारियों को फिर अच्छी तरह से निभा सकें। अब उसमें जो इमाम ने फरमाया, इमाम फरमाते हैं कि जब तुम दीन अफवाह रिजाल से यानी लोगों की जुबानों से सुनोगे तो फिर एक जुबान से सुनोगे, अगर कोई दूसरा आ जाएगा तो तुम्हें उसी राय से पलटा देगा। तुम दीन से एक से सुनोगे, दूसरे को सुनने के बाद तुम मशबूक हो जाओगे, पहले की बात ठीक थी या इसकी बात ठीक थी, ये ठीक कहता है या वो ठीक कहता है, तुम मुतरद्दिद रहोगे, तुम दीन पर साबित कदम नहीं रहोगे। मासूम ने फरमाया कि अगर किसी के दीन का मंबा खुद कुरान व अहले बैत है, हम हैं, हमारी अहादीस है, हमारी सीरत है और कुरान मजीद खुद है, उसने खुद अपनी अकल इस्तेमाल की है, खुद कुरान को देखा है, खुद अजीज को देखा है, तो इमाम फरमाते हैं कि मैं पहाड़ अपनी जगह छोड़ देंगे, ये दीन और अपनी जिम्मेदारियों को नहीं छोड़ेगा। लिहाजा ये अजीज भी हमें कहती है कि हम खुद कुरान को इस्तेमाल करें अपनी सतह में, हमने कुछ भी जानना है तो खुद कुरान को देखें, खुद कुरान को परखें, उसे ढूंढें, उसमें से हदीस को खुद देखें, अकल को खुद इस्तेमाल करें, कुरान को इस्तेमाल करने का ढंग सीख लें। बहुत देर नहीं चाहिए, 20 साल नहीं चाहिए, 25 साल नहीं चाहिए, सादा सादा सतह में समझने के लिए कुरान मजीद ने बाद लोगों के इतराजात का जवाब कुरान मजीद ने खुद दिया है, लगा कि सब नल कुरान जिक्र फहल में मुद्दकिर, हमने कुरान को याद दहानी के लिए, ये याद दहानी इसलिए कहा है कि अकल और फितरत में भी इंसान की रहनुमाई अल्लाह ने की हुई है, याद दहानी कुरान मजीद में है, کا یاد دہانی کے لیے ہم نے اس قرآن کو بہت آسان بنایا ہے. خاندان اہل بیت پہ درود بھیجیے.
اللہم صل علی محمد و آل محمد.
متوجہ ہوئے آپ کہ کیا کہتا ہے؟ کہ جہاں آپ کو یہ قرآن کہے گا فَاسْأَلُوا أَهْلَ الذِّكْرِ إِن كُنْتُمْ لَا تَعْلَمُونَ، اگر تمہیں علم نہ ہو تو تم ذکر والوں سے معلوم کرو، ماہرین سے معلوم، جنہیں یاد ہے، جو خبیر ہیں، جنہیں خبر ہے، ان سے آپ سوال کرو. یہ بھی خود کہے گا، لیکن یہ تھوڑی کہے گا کہ خود مجھے استعمال نہ کرو، صرف سوال کرتے رہو. یہ نہیں کہتا. یعنی کہتا ہے کہ آپ لوگ اہل ذکر سے سوال کریں اگر تمہیں نہ معلوم ہو. شرط بھی لگائی ہے، اگر نہ معلوم ہو تو پھر جنہیں معلوم ہے ان سے. فرض کریں ایک سطح پر بات سمجھ میں آتی ہے، 70% قرآن سمجھ میں آتا ہے، 30% نہیں آتا، تو پھر کیا چاہیے؟ قرآن خود رہنمائی کرتا ہے، کہتا ہے فَاسْأَلُوا أَهْلَ الذِّكْرِ إِن كُنْتُمْ لَا تَعْلَمُونَ، اگر تمہیں خبر نہیں ہے تو خبر والوں سے معلوم کرو. لیکن یہ کب کہا کہ خود نہ دیکھو؟ یہ کب کہا کہ اپنی عقل استعمال نہ کرو؟ تجربات بشر استعمال نہ ہو. تجربات بشر کا استعمال انسان تجربات کرے، انسان اس کائنات کو تسخیر کرے. سخر لکم ما فی السماوات و ما فی الارض، خداوند عالم کی ذات وہ ہے کہ جس نے زمین و آسمان اور جو کچھ اس میں ہے وہ سارا تمہارے لیے مسخر کر دیا ہے، اس پہ قابو پاؤ. کب کہا ہے کہ یہ قابو نہ پاؤ؟ خود استعمال نہ کرو. تجربات بشر ایک اصل ہے اور ایک حقیقت ہے جس کا قرآن ہی نے بتایا ہے کہ یہ تمہارے لیے ہم نے میدان بنایا ہے، اس میں ہدو. الحمدللہ ہم سب متوجہ ہو رہے ہیں کہ ان ذمہ داریوں کے ڈھونڈنے میں جو میں کہنا چاہ رہا ہوں سادہ لفظوں میں کہ صرف مجھ پر، صرف میری بات پر اعتماد نہ کریے، میری بات کو بھی لیجیے جو میں کہہ رہا ہوں. اگر آپ کی عقل، فطرت اور آپ کے تجربات کہتے ہیں کہ یہ بات ٹھیک ہے تو پھر اسے پھر آگے بڑھیے. اور آگے بڑھنے کا کیا کہ قرآن، سنت، روایات اہل بیت، عقل، فطرت، انہیں خود بھی استعمال کرنا ہے. کوئی بھی مسئلہ ہو دین کا تو ہمیں خود بھی اسے دیکھنا اپنی سطح پر. وہ ٹھیک ہے، فرق کریں، فقہی مسائل ہیں، اس میں آپ دیکھ لیجئے کہ جو مجتہد کہتا ہے، لیکن اس کے علاوہ بہت سارے ایسے مسائل ہیں کہ جس میں کائنات کی تشریح، اس میں کوئی ضروری ہے کہ جو مجتہد کہتا ہے وہ کرنا ہے؟ نہیں، کائنات کی تشریح ہمیں خود دیکھنا ہے کہ وہ کیا ہے. ہاں، عالم ہمیں ہمارا مددگار ہو جائے گا، معاون ہو جائے گا، ہمارا دست و بازو بن جائے گا، اور اسے وہ بننا بھی چاہیے. بغیر کسی اسپیشلسٹ کے وہ اگر کوئی تحقیقی کام ہوا، اگر کوئی ریسرچ کی، اگر کوئی ماہر نہ ہوا کسی کا سایہ اور کسی کی رہنمائی، وہ اجتماع کریں گے، اپنی جگہ مسلم ہے، اپنی جگہ بات ٹھیک ہے، لیکن اس کا معنی یہ نہیں ہے کہ ہم نے خود کچھ نہیں کرنا. ہمیں خود بھی بہت کچھ کرنا ہے، خود بھی بہت کچھ سمجھنا ہے. خاندان دارا بھی دور جائیں. مقدمہ کے بعد چند چیزیں جو آپ کے لیے نوٹ کی ہیں کہ ہمیں اب کیا کرنا ہے، کیا نہیں کرنا، وہ ذرا آپ سوچ رہیں گے ان شاء اللہ تعالیٰ. اس کے جو مراحل ہیں، اس کا پہلا مرحلہ جو ہے وہ یہی ہے کہ ہمیں اپنے پاؤں پہ بھی کھڑا ہونا ہے، عام معاملات میں، سادہ معاملات میں. جب کوئی ماہرانہ مسئلہ ہوا تو پھر ماہر کی طرف سے. اسلام کے بہت سارے معاملات بہت سادہ ہیں، سمپل ہیں. فرض کریں کسی کو خراش آ جائے تو کسی اسپیشلسٹ کے پاس جاتے ہیں، یا کسی عام گھر میں بھی اگر معلوم ہو، پتا ہو کہ یہ لگا لیں تو یہ پٹی اس طرح کر لیں تو وہ کافی ہے، یا ہمیں امریکہ جانا ہے کیونکہ ہمیں خراش آ گئی ہے، فرق جو آج کل ہمیں برطانیہ جانا ہے، ہمیں اسلام آباد جانا ہے، ہمیں کراچی جانا ہے، جانا چاہیے یا نہیں جانا چاہیے؟ خراش آئی ہے، اس کے لیے جانا چاہیے، نہیں جانا چاہیے، سادہ بات ہے. اس طرح ہمیں معلوم ہونا چاہیے اس خراش کو ہمیں کس طرح سے ٹھیک کرنا ہے. ابتدائی طبی امداد سب کو معلوم ہونی چاہیے نا، سب کو خبر ہونی چاہیے. اگر کوئی مشکل پیش آئے، ہنگامی مسئلہ پیش آ جاتا ہے تو ڈاکٹر سے پہلے پہلے کے کیا معاملات ہیں، ہمیں اس کو خود سمجھنا ہے. بہت سارے معاملات हाँ हार्ट तक कोई प्रॉब्लम हो जाए, कोई ऑपरेट करना है तो अब क्या है, हम खुद ही मैं आलिम हुआ, मैं इतने साल पढ़ता रहा हूँ, ये है यार वो डॉक्टर कर सकता है, मैं नहीं कर सकता,
नहीं कर सकता।
शरअन, अकलन, फितरत, कानून, हर लिहाज से मुजरिम होगा अगर मैंने हार्ट का ऑपरेशन ऑपरेट करना शुरू कर, मुजरिम होगा। नहीं ये है कि ये छोटा मोटा, बहुत बड़ा मसला है, एक इंसान की जान ले लूंगा, मुझे तो खबर ही नहीं है। लिहाजा वो माहिर की तरफ जाएंगे, जिसका जो मायना फिर उसकी तरफ से छुपा, बड़ी सादा सी बात है। लेकिन बहुत सारे मामला ऐसे हैं कि उसकी तरफ हर मामले के लिए, जैसे बदन के हर मामले के लिए रजू नहीं किया जाता स्पेशलिस्ट का, इसी तरह से दीन के हर मामले के लिए रजू नहीं किया जाता स्पेशलिस्ट का। बहुत सारी बातें खुद समझी जाती हैं और खुद समझनी चाहिए। ये पहले जो ताबत है कुछ, इसमें पहला मरला है फिक्र का, इसको कबूल करने का, इसे बात समझने का, सादा सी बात है। इसे जब ये बात समझ में आ गई तो अगली बात हम यही करते हैं कि इस मरहले के बाद, इसके लिए मैं सादा मिसालें देता हूँ, बहुत सादा सादा मिसालें देता हूँ। अगर हमारी फिक्र मजबूत होगी, हमारे आज़ाओ जवारे से हमारी मजबूती फिक्र की गवाही हमारे आज़ाओ जवारे देगी, हमारी जुबान गवाही देगी इसकी फिक्र पुख्ता है, हमारे हाथ पाँव चलने का अंदाज, उठने का अंदाज, बैठने का अंदाज, बात करने का अंदाज, पूरी जिंदगी का अंदाज बताएगा कि इसकी फिक्र कैसी है। हमारा ये जिस्म फिक्र की इत्तला देता है, हमारा जिस्म उस फिक्र की का पता बताता है, फिक्र कितनी पुख्ता है, ये अदा इसकी खबर देते हैं। मिसाल फिर मैं बहुत छोटी सी मिसाल दूं, ये निगाह गैर मानव पर उठनी है या नहीं उठनी, ये तो गुलाम है, आंख तो गुलाम है, इसके पीछे ड्राइव करने वाला कोई और है, ये तो बस है, ये तो कार है, ड्राइव कोई और कर रहा है, वो ड्राइवर कहेगा कि ये निगाह उठे गैर मानव पर तो उठेगी, बुराई से उठे तो बुराई से उठेगी। अगर ये हो कि ये गैर मानव पर निगाह चली भी गई तो फिर भी मेरी ही बेटी है, मेरी ही बहन है, अगर ये होगा तो इधर को ड्राइव कर रहा है तो जिससे ये आंख वैसे ही देख रही है, अंदाज भी वैसे अपना रही है, अगर ड्राइवर पाक होगा तो ये भी पाक होगी, और अगर ड्राइवर नापाक होगा तो जुबान भी नापाक होगी, गालियां पकेगा, जीतने करेगा, ये जुबान जीतने करेगी, ये जुबान बोहतान पा देगी, क्यों, ये ड्राइवर पाक नहीं, पाकों के साथ रब नहीं, अकल का इस्तेमाल नहीं है। अकल का इस्तेमाल हो तो फिर ड्राइवर, अगर अकल हो, अकल भी वो जो की अकल है ना, हमारे टकुसले और ख्याल, फिर हमें वो अगर ड्राइवर ठीक है तो ये गाड़ी ठीक तरह से चलेगी। लिहाजा फिक्र का मरहला बहुत भारी है। अगले मसाइल निस्बतन हल्के हैं, पीछे मसाइल भारी है। आइए हम इसी तरह देखें कि इस अकल को इस्तेमाल हम कैसे करें, इसका मेयार क्या है। सादा सादा आपको कहना चाहूँगा, क्योंकि कुरान ने कहा है जो अकल इस्तेमाल नहीं करता उसके हिस्से में नजासत हम रख देंगे और नजासत में चला जाता है। बड़ी सादा, अगर कोई अकल को इस्तेमाल ना करे तो बताए झूठ बोलेगा या नहीं बोलेगा, आग लगा देगा नहीं माशरे में, लगा देगा, अकल को इस्तेमाल कीमतें करेगा, बोहतान बांधेगा, कातिल को बना देगा, कहेगा कि मुजरिम नहीं है, और जो मुजरिम होगा उसे छोड़ देगा, और जो मुजरिम नहीं है उसे फांसी में लटका देगा, क्योंकि ये अकल इस्तेमाल नहीं करना। सादा सादा इसका क्या, बाकी सारे मनाबे अब जरा समझ लीजिए, सादा सादा लफ्जों में सारे मनाबे को हमने इस्तेमाल करना है, और उसके लिए मेयार कुरान मजीद और अहले बैत का था। तवज्जो कीजिए, हमारी अकल अगर कुरान के मुताबिक फैसला करती है तो समझ है अकल का सही इस्तेमाल है, रिवायात अहले बैत के मुताबिक फैसला करती है, करबला के मुताबिक फैसला करती है, चटे इमाम के फरमान के मुताबिक फैसला करती है, क्यों, वो दुनिया के आकिल तरीन अफराद और हस्तियां हैं, और ये दुनिया का बेहतरीन कानून है कुरान मजीद। लिहाजा अगर हमें देखना हो कि अकल हमारी सही इस्तेमाल हो रही है तो हम किसकी तरफ रुजू करेंगे, قرآن میں ایسی بیت کر رہے خاندان دارا بھی ضرور بھیجیے. آپ نے سنا ہوگا بہت ساری احادیث سنی ہوگی, لا خیر فی العبادت الا بالتفکر, کہ عبادت میں کوئی بھلائی نہیں ہے مگر سوچ سمجھ کے. سنا نا دیا, یہ سنا ہوگا آپ لوگوں نے, یہ باتیں سنی ہوگی جو معصومین نے بیان کی, جو عین فطرت ہے, جو عین حق ہے کہ عالم کے پاس علم کی محفل میں ایک گھنٹہ بیٹھنا 70 سال کی عبادت سے افضل ہے. کیوں بھلا؟ اس لیے کہ وہ اس عقل کا استعمال سکھائے گا, فطرت کو سے پردہ ہٹا دے گا. یہ جو ایک شخص اپنے لیے عبادت کر رہا ہے اس کا زیادہ سے زیادہ فائدہ ہوا وہ بھی شعور کے ساتھ اپنے لیے. میں نماز تہجد پڑھوں, میں آدھی رات عبادت کروں, اس کا آپ کو قیامت کے دن کوئی فائدہ ہوگا؟ میں 70 سال عبادت کروں آپ کے لیے کچھ حصہ ملے گا آپ کو؟ آپ کریں مجھے ملے گا؟ لیکن اگر ہم نے فطرت کے پردے ہٹائے مل کر, اگر ہم نے قرآن مجید کو استعمال کرنے کا ڈھنگ آپس میں طے کر لیا, حل کر لیا, اگر ہم نے اپنی عقل کو استعمال کر لیا, غور و فکر کر لیا, تو یہ میرا غور و فکر کرنا آپ کے لیے بھی مفید رہے گا, کیونکہ وہ ہمیں وہ فکر میری کہے گی اپنے تک محدود نہ رہو, معاشرے کو بھی لے کے چلو ساتھ. اس کے لیے بہت خوبصورت مثال جو علامہ اقبال نے دی تھی, بہت خوبصورت مثال ہے جو اس وقت میرے ذہن میں آئی ہے, وہ کیا ہے؟ علامہ نے فرمایا, ایک گنگوئی ہے بہت بڑے ولی خدا ہمارے بڑے صغیر میں معروف ہیں, علامہ اقبال ان کو زیر باس لاتے ہیں. آپ کہتے ہیں اگر گنگوئی نے کہا تھا کہ اگر میں معراج پہ جاؤں, اگر مجھے اللہ موقع دے کہ میں معراج پہ جاؤں, تو سرور کائنات تو واپس آ گئے تھے, میں کبھی واپس نہ ہوں ادھر ہی دوں. علامہ اقبال نے اس کا تجزیہ کیا ہے بہت خوبصورت. علامہ اقبال نے کہا کہ جسے صرف اپنی فکر ہوتی ہے وہ جائے تو واپس نہیں آتا, لیکن جس کو امت کی فکر ہوتی ہے اسے پلٹنا ہی چاہیے تھا. رسول اللہ کو امت کی فکر تھی, انہیں پلٹنا ہی چاہیے تھا, انہیں اکیلے نہیں ارتقا پہ جانا چاہیے تھا. اکیلے ارتقا پہ گیا, منزلیں دیکھی, لیکن سوچا کہ پوری انسانیت کو لے کے بڑھوں. عقل کو جو استعمال کرتا ہے وہ پوری انسانیت کی فکر کرتا ہے. اگر میں اس لیے اور چھوٹی چھوٹی مثالیں لے کر تو اپنی بات کو ذرا سمیٹنا چاہوں گا, آخر میں چند جملے بس کہہ دوں گا. اب یہ بتائیے, حضرت خدیجہ کے زمانے میں درود و سلام ہو کروڑوں, اس زمانے میں کتنی ہی عورتیں تھیں جو مال و دولت جمع کر رہی تھیں, انہوں نے کیا کیا؟ انہوں نے مال و دولت رسول اللہ کے قدموں میں ڈالا اور کہا کہ جہاں جی چاہے خرچ کیجیے, کیونکہ سمجھ گئی تھی, عقل سے کام لیا تھا کہ یہ جو میں استعمال کر رہی ہوں, جو میرے یہ میرے شخصی استعمال ہے اور میری ضرورت کا نہیں ہے, بعد میں پھر منتقل ہو جائے گا کہیں, اس کو روکے رکھنا یہ کوئی عقل مندی نہیں ہے. انسانیت پہ لگے, وہ جو انسانیت پہ لگا آج تک اس کا فائدہ ہے. یہ جو میں مکان بناؤں گا اپنا, یہ جو میں گھر بناؤں گا, یہ جو میں اپنی گاڑی لوں گا, یہ جو میں اپنے لیے مالی معیار کو بلند کروں گا, اسے کس کو فائدہ ہے, مجھے یا میرے بچوں؟ لیکن اگر میں قربانی دوں گا اس مال کی, اگر میں اپنے بچے بھی قربان کروں گا کربلا والوں کی طرح, امام مظلوم کی طرح, جنہیں انسانیت کی فکر ہوتی ہے وہ اپنے بچوں کے لیے جدادے چھوڑ کے نہیں جاتے, وہ اپنے بچوں کو اسلام پر, دین پر, انسانیت پر قربان کرنے کا درس دیتے ہیں. کیوں؟ انہوں نے سوچ لیا, سمجھ لیا, یہ زندگی آ رہی ہے, یہ سارا مرحلہ بہت عارضی ہے, چند سالہ زندگی ہے. اس زندگی میں اگر ہمیں مشکل بھی رہی, लेकिन इस जिंदगी में करोड़ों इंसानों को अगर हमने फायदा पहुंचा दिया, ये मुफीद है इंसानों के लिए भी और हमारी आखिरत के लिए भी। ज्यादा करबला वालों का दर्स, इमाम का दर्स, इमाम हुज्जत का दर्स, हमारी बड़ी जिम्मेदारी अक्ल को इस्तेमाल करना, इन मनावे को इस्तेमाल करना और कुर्बानी के रास्ते को इख्तियार करना, न बनाने के रास्ते को इख्तियार करना, दौलत बनाने का रास्ता अपने लिए एक है कमाना, एक है मुल्क को मिल्लत के लिए मनसूबा बनाना, मालियाती, ये हम सब की जिम्मेदारी है। जो भी समझते हैं कि मैं बाशऊर हूं, उसकी जिम्मेदारी है कि मालियाती मनसूबे बनाए, खुद जिस हद तक कर सकता है वो काम करे, लेकिन अपने लिए जमा करना, अपने लिए सब कुछ, ये कम फहमों का मसला है। कम फहम सिर्फ इस दुनिया में अपने लिए करता है, लेकिन जो अकल की गहराइयों में उतरता है वो कुर्बानी के मंजिल पर फायज हो जाता है, वो अपने आप को मुश्किल में डालता है, इंसानियत को सुख में देखना चाहता है। बस यूं समझिए कि ईमान का रास्ता ये रास्ता है कि अपने में अपने को मुश्किल में डाल के जितने इंसानों को बचा सको, और इनके जो मुकाबिल इस्तेमाल है उनका यह है कि जितना हो सके खुद तरक्की कर लो अपनी जाती इस बाकी जिंदगी में। इसे ये दो रास्ते हैं, इस्तेमाल का रास्ता अपनी शख्सी जिंदगी बेहतर से बेहतर बना लो, और इमाम का रास्ता अपनी जिंदगी जो जरूरी और वाजिबी है वो भी उसका ख्याल रखना है। ला तंसा नसीबा का मिन दुनिया, दुनिया का अपना हिस्सा भूलना नहीं है, कुरान की रहनुमाई है, निगेदा का ख्याल रखना, अपने बदन का ख्याल रखना, अपनी सेहत का ख्याल रखना है, लेकिन इसके बावजूद अगर अपने पर और पूरी इंसानियत का मसला आ जाए अपने आप को कुर्बान कर देना, इंसानियत को बचा लेना, ये रास्ता है इमाम ज़मान का, ये जिम्मेदारी इमाम ज़मान ने हमारे लिए मुतय्यन की है। खानदान धारा की रोटी, जो मैं खास आप लोगों से इसलिए भी कि आप में बेशतर बेटों की जगह और कुछ भाई छोटे भाइयों की जगह, और आप ही की तरफ से नजारत में भी, जैसे उन्होंने दौरत में भी कहा है, आईएसओ की बका तंजीम की बका को हम समझते हैं कि पाकिस्तान में मिल पर के दुनिया में जहाँ जहाँ भी ये अफराद गए हैं जिन्होंने भी इसके हकीकी मेयार पे उतरे और पूरा किया है वो बशरियत के लिए मुफीद होंगे। मुशाहिदा है, देख रहे हैं, लिहाजा इसकी हिफाजत बहुत जरूरी है, इसको इसकी हिफाजत भी उसी अकली तरह से अकल के को इस्तेमाल करके, और खाम खा इसको उछाना नहीं है छोटे मोटे झमेलों में, इंशाल्लाह आप लोगों ने ना पूछे। अब जो मरहला है इंशाल्लाह आपके नाराज करने के लिए नहीं कह रहा, जो मैं बड़ी ईमानदारी समझ रहा हूँ वही आपको कहना चाहूँगा। मैं ये समझ रहा हूँ कि आईएसओ ने मुआशरे में जो बेशतर अफराद दिए हैं, दीनदार अफराद दिए हैं, साले अफराद दिए हैं। अगर कोई आम डॉक्टर है तो वो अपनी दुनिया का ज़्यादा सोचेगा, लेकिन अगर कोई आईएसओ का डॉक्टर है, वो डॉक्टर है जो मकतबे अहले बैत से मुतल्लिक है, जो कुर्बानियों के मरहले से गुजर चुका है, तो वो अपनी ज़िंदगी कम बनाएगा, जैसे डॉक्टर मोहम्मद अली नकवी ने अपनी ज़िंदगी कम बनाई, नहीं बनाई, लेकिन मुआशरे को जिंदा कर गए। दीनदार डॉक्टर दिए आईएसओ, दीनदार इंजीनियर दिए हैं, दीनदार ऑफिसर दिए हैं, दीनदार मुआशरा दिया है, कोई शक शुबा नहीं। लेकिन बात जगहों पर डॉक्टर साहब की मेहनत से आपको मालूम होगा, खबर होगी आपको कि शफी बुखारी को कुंभ भेजने वाले डॉक्टर साहब ही थे, कि नहीं उलमा की भी जरूरत है, एक गुरु आईएसओ में से ही और बड़े अफराद भेजे, आईएसओ के मरकज से सुदूर को भेजा, खबर होगी आपको इम्तियाजी साहब को किसने भेजा, हसनैन गर्देजी साहब को किसने भेजा, डॉक्टर साहब अगर खबर खुद ये जिंदा है मौजूद है मालूम कर लीजिएगा, उसी निजाम के तहत जो डॉक्टर साहब ने कायम किया उसके मुताबिक, यानी उन्होंने ये देखा कि जहाँ ईमानदार डॉक्टर की जरूरत है वहाँ इमाम खुमैनी की फिक्र रखने वाला आलिम की भी जरूरत है, या इमाम खुमैनी की फिक्र रखने वाले उलमा की कमी है। उसके बाद ये सिलसिला महदूद हुआ, खत्म नहीं हुआ, लेकिन उस तरह का कोई मुदब्बिर, अब मैंने अर्ज किया नाराज करने के लिए, उस तरह का कोई मुदब्बिर, उस तरह का कोई मुसले, उस तरह का कोई नबाज जमाना या नहीं आया, या मजबूर है कि वो इतने बड़े बड़े फैसले कर नहीं पा रहा। अब जिसकी जरूरत है वो ये कि ISO में से जहां दीनदार अफराद निकले, या दीनदार डॉक्टर निकले, दीनदार माहिरीन निकले, वहां पर इस कौम मिल्लत के लिए, कौम के लिए मंसूबा बनाने वाले भी आप में से ही, ISO में से ही निकले, कि जो कुछ लोग ऐसे हों कि जो इक्तिसादी मंसूबा बंदी करें, इस कदर काबिल हों, दीन भी जानते हों, स्कॉलर भी हों, दीनी स्कॉलर भी हों, कुरान का निजाम इक्तिसाद भी समझते हों, रिवायात मासूमीन से इमाम खुमैनी का निजाम इक्तिसाद भी समझते हों, और अपना मुल्की इक्तिसाद भी समझते हों, फिर ये मनसूबा बंदी करें अपने मुल्क के लिए। अगर प्राइवेट अगर ना हो सके, फर्ज करें हम गवर्नमेंट में नहीं है, आया हर काम गवर्नमेंट में रह के होता है? जरूरी है कि गवर्नमेंट मिले तब होगा? नहीं, हम अपने प्राइवेट सेक्टर में नहीं कर सकते, अपनी मिल्लत को गुर्बत से नहीं निकाल सकते, निकाल सकते हैं अगर हम ये काम समझिए हमारी जिम्मेदारी है। इसके लिए गवर्नमेंट की इजाजत की जरूरत है कि हम लोग शजरकारी करें इस मुल्क को, जो ऑक्सीजन की जरूरत है जो कम है, आबो हवा फिजा आलूदा है हमारे मुल्क में, इसको बेहतर बनाने के लिए हम शजरकारी करें पूरे मुल्क में। ISO अपने जिम्मे ले ले, हम एक साल के दौरान, एक अभी मौसम आने वाला है, इसके दौरान 1,00,000 दरख्त लगाएंगे। लगा सकते हैं या नहीं लगा सकते? कौम मिल्लत अपने को मुफीद, उसके लिए मुफीद है या नहीं है? हमने पिछले साल ये तय किया, वो बात वो कह रहा हूं जो किया है, ये तय किया कि हम अपने खित्ते को सब सब को शादाब करेंगे और इस आलूगी से बचा के इसके लिए शिदरकारी करेंगे। 1,500 लगा चुके हैं, फिर मौसम ऐसा नहीं रहा कि लगते, और हमने अपने ही खित्ते में, अपने रजवा शादाब में 5,000 दरख्त लगाने का मनसूबा बनाया, इसी में हम लोग 5,000 इंशाल्लाह मुकम्मल कर लेंगे खुदा के फजल करम से। आप एक एक आदमी, एक एक शख्स, क्योंकि आप लोग सारी ISO ये नहीं है, ये तो काबीनाएं हैं और उनमें से भी चंद अफराद है, सारे भी नहीं है शायद, कि पूरे मुल्क की काबीना है। गिलगित वालों से पूछा, उन्होंने कहा नहीं आ सके, मुझे नहीं मालूम, मैंने मालूम किया गिलगित तो ये ना है जो जिम्मेदार साहब थे, उनका नहीं, अब खुद उनसे नहीं रब्ता हो सकता, हो सकता है कोई और भी डिवेन ना आए हो, बस ना आए हो। अब जो गुजारिश है वो ये एक मिसाल दे रहा हूं, हम बहुत से काम जो सिर्फ ISO के लिए फायदेमंद नहीं होंगे, ISO को भी बहुत लोग, ISO के लिए भी बहुत ही मददगार होंगे, कि ये ऐसे अफराद हैं जो इंसानियत के लिए काम करते हैं, ये ऐसे अफराद हैं जो आम मुसलमानों के लिए काम करते हैं, सिर्फ 10 का एहतमाम नहीं, बल्कि हमें इस तरह के मंसूबे और इस तरह के काम ये हमें अपने जिम्मे लेने चाहिए। ये क्या, ये थोड़ा सा खसूसी, इसके लिए जो भी आमादा हो, मैं भी आमादा हूँ, हम लोग भी इंशाल्लाह मुल्क भर में इस तरह के काम जो बुनियादी काम है करना चाह रहे हैं, और ये जो अभी मौसम आ रहा है इसमें हमारा ये है कि हम लोग 5,000 को अपने इलाके रुजवा सदाब में लगाएंगे, इसके अलावा हम लोग कम से कम भी, हमने अपनी डिवीजन में भी किया तो 14,000 का टारगेट इंशाल्लाह रखेंगे कि अपनी डिवीजन में 14,000 फैसलाबाद डिवीजन इसमें 14,000 पौधे इंशाल्लाह लगवाएंगे, दरख्त लगवाएंगे चंद सालों के बाद, पूरी मौसम पर उसके मुस्बत असरात होंगे इंशाल्लाह ताला। इस तरह के जो मंसूबे, जो काम हम लोग आराम से कर सकते हैं, इसके लिए जो भी आमादा हो, ये भी हमारी ही जिम्मेदारियां हैं। आपको ये सारी किताब मैं आपको बता देता हूँ, एक अच्छी किताब है, अभी उर्दू में तर्जुमा नहीं हुआ, बिल्कुल ताज़ा आई है, मफातीहुल हयात, आगा जवादी आमी की किताब है, بعض روایتیں ہمارے خیال میں ضعیف بھی ہیں, لیکن اس کے باوجود یہ مجموعی طور پر بہت اچھی کتاب ہے. اس میں کیا بتایا؟ اس میں یہ بتایا ہے کہ مذہبی لوگوں کو صرف اور صرف درس, نماز, روزہ اور میٹنگیں نہیں کرنی چاہیے. ساری انسانیت کے کام مذہبی لوگوں کا اہم فرض ہے. یہ بات سمجھیں. لہذا ہمارا کام صرف درس دینا, درس رکھوانا, درس کرنا نہیں ہے, باقی بہت سارے کام ہم لوگ بڑی آسانی سے کر سکتے ہیں, جس کا قوم و ملت کے لیے بہت فائدہ ہے انشاءاللہ. جو بھی آپ میں سے آمادہ ہوں, اور میں ابھی تھوڑی دیر کے لیے ادھر ہی ہوں, یہاں نہ بھی ہوں, بعد میں اگر رابطہ کرنا چاہیں بات کرتے ہیں ہم کیا کر سکتے ہیں. اس کو ہم ISO کے اس نظارت میں بھی انشاءاللہ اس طرح کے کاموں کو رکھیں گے, اور پھر مرکزی جو افراد ہیں ان کے سامنے بھی رکھیں گے. اور آپ میں سے جو اگر نہ بھی ہو, آپ سمجھے ہم کرنا چاہتے ہیں کچھ کام, تو اس کے لیے بھی انشاءاللہ وہ ISO کے ہی اپنے حوالے سے. فرق تو آپ ISO کے ہوں گے نا, میں جو بھی کام کروں کوئی مانے نہ مانے تو لوگ تو یہی کہیں گے نا, علماء تو یہی کہتے ہیں نا کہ ISO کا ہے. کہتے ہیں بھائی, وہ تو کہتے ہیں اس میں میں مانوں نہ مانوں, آپ مانے نہ مانے, اس میں کوئی نہیں. معاشرہ فوراً علماء کی طرف سے آتا ہے, چھوڑو یار یہ تو ISO کے ہے. یعنی یہ ISO کیا ہے کہ بڑا بنا کے نہیں پیش کرتے, ذرا وہ گھٹیا کم بنا کے. یہ تو ISO کی, کسی نے کہا کہ بےزت کیا ہے ان کا کہ ISO کی ورکشاپ کی ایک جگہ, صحیح سے بتا رہا ہوں. جانا بےزت جو ہمارا ادارہ ہے, یہ تعلیمی ادارہ ہے, یہ کیا ہے؟ تو انہوں نے کہا کہ یہ ISO کی ورکشاپ کی ایک جگہ ہوتی ہے, یہ ISO کا ٹیوشن سینٹر ہے. تو وہ ٹیوشن سینٹر بھی ہے, کوئی شک نہیں ہے, لیکن یہ بڑے کام کی جو ابھی ہم آتا ہوں وہ ہمارے ساتھ ملتے چل کریں گے. خاندان ادارہ پوری ٹھیک ہے. پروردگار نے جو عمومی ذمہ داری ہیں اس کو بھی سمجھنے کی توفیق دے, اور جو ہماری خصوصی ذمہ داری ہیں اس کو بھی سمجھنے کی توفیق دے. اور جو آج ہم نے یہاں کہا ہے, جو ہم نے سنا ہے, اس کے لیے جامع منصوبہ بندی کرنے کی توفیق دے.